अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिक साथ प्रसारण भइरहेको प्रत्येक हप्ताको आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। बिर्तामोड खबरमा हामी बिर्तामोड नगरपालिकाले गरिरहेका विकास निर्माणका काम, जनताको अपेक्षा र जनताको अपेक्षा अनुसार सम्बन्धित निकायले काम गरिरहेका छन् कि छैनन् भन्ने विषयमा हामी विभिन्न व्यक्तित्वहरूसँग सरकारवालासँग कुराकानी लिएर उपस्थित हुने गर्दछौँ। पछिल्लो चरण बिर्तामोड नगरपालिकामा विकास निर्माणका कामहरूले केही हदसम्म गति लिँदै गएको अवस्था छ। विशेषत शिक्षा, स्वास्थ्य लगायत भौतिक पूर्वाधारमा पनि नगरले केही देखिने गरी कामहरू अगाडि बढाएका छन्। यद्यपि अहिले पनि जनताको चाहना र जनताको आवश्यकताको आधारमा थुप्रै विकास निर्माणका कामहरू गर्नुपर्ने आवश्यकता बिर्तामोड नगरपालिकामा छ। यद्यपि जनप्रतिनिधिहरू जब निर्वाचित भएर आइसकेका छन् र जनप्रतिनिधिहरू आएको दोस्रो कार्यकाल अहिले चलिरहँदा केही देखिने गरी कामहरू भएका छन्। जनताको अपेक्षा धेरै छन्। जनताको अपेक्षालाई सम्बोधन गर्न जनप्रतिनिधि अहिले केही हदसम्म कामहरू गरिरहेका छन्। यद्यपि आर्थिक पाटोमा अथवा आर्थिक रूपान्तरणमा भने अझै धेरै गर्नुपर्नेछ। बिर्तामोड नगरपालिकामा करको दायरा अलिक फराकिलो बन्न नसक्दा आन्तरिक आय स्रोत बढ्न सकिरहेको अवस्था छैन। जति सोच अनुसार जति आन्तरिक आय हुनुपर्ने हो बिर्तामोडमा त्यो हुन सकिरहेको छैन। करका दायराहरूलाई फराकिलो पार्न अझै पनि बाँकी छ। त्यस्तै घरबाल कर लगायतका विभिन्न करहरू व्यवस्थित गर्न नसक्दा पनि आन्तरिक आय बढ्न नसकिरहेको अवस्था छ। यद्यपि जनप्रतिनिधिहरूले यसपालिको नीति तथा कार्यक्रम अनुसार केही जनताका चाहना अनुसारका कामहरू अथवा जनताले अपेक्षा गरेका कामहरूलाई अगाडि बढाइरहनु भएको छ। यसै सन्दर्भमा आज पनि हामीले बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिसँग कुराकानी गर्न गइरहेका छौँ। आज बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य एवं आर्थिक विकास समितिका संयोजक हुनुहुन्छ संगीता शिवा। यसअघि पनि जनप्रतिनिधिकै रूपमा हुनुहुन्थ्यो। उहाँ वडा सदस्यमा निर्वाचित भएर आउनुभएको थियो र उहाँ मिलनसार र विकास प्रेमी लिडरका रूपमा युवा जनप्रतिनिधिका रूपमा आउनुभएको छ। उहाँलाई स्वागत गरौँ। संगीताजी, यहाँलाई स्वागत छ रेडियो भिजनमा।
नमस्कार
संगीताजी। विशेष त तपाईँले यसअघि पनि एक कार्यकाल 5 वर्षको अवधि जनप्रतिनिधिको रूपमा निर्वाह गरिसक्नु भएको थियो र अहिले पनि कार्यपालिका सदस्यको रूपमा तपाईँ आइरहँदाखेरि जनताका अपेक्षा अनुसार, जनताका चाहना अनुसार धेरै जनतासँग तपाईँहरू पुगिसक्नु भएको छ। जनताहरूले के भन्नुहुन्छ, कस्तो खालको विकास अथवा के चाहनु हुँदो रहेछ र त्यो अनुसार चाहिँ बिर्तामोड नगरपालिकाले जनताका चाहना अनुसारका विकासका गतिविधि गर्न सकेको जस्तो लाग्छ कि लाग्दैन, के लाग्छ तपाईँलाई?
यस्तो छ, जनताको आवश्यकता र त एकदम धेरै नै छ होइन। उहाँहरूको जति अब अपेक्षा अनुसारको त पक्कै पनि हामीले सम्भवतः गर्न सकिरहेकै छैन भन्नुपर्छ। जति गरेको छ पर्याप्त छैन, तर गर्ने सिलसिला जारी नै छ। तर के चाहिँ हो भने बढ्दो जनसङ्ख्या र सहजीकरण विकासको गति बढ्दो रूपमा जुन रूपमा हुँदै बस्नुपर्ने अवस्थामा विकास भइरहेको देखिँदा गरिरहेको छौँ निरन्तर रूपमा। तर उहाँहरूको अपेक्षा अझै धेरै भइदिएदेखि, अझै धेरै सहज भइदिएदेखि, अझै धेरै हुन सकेदेखि हाम्रो नगरपालिका चाहिँ अझ धेरै व्यवस्थित हुन्छ भन्ने उहाँहरूको पनि बुझाइ छ र निरन्तर हामी गरि नै रहेको छौँ। जस्तो केन्द्र, सङ्घ होइन, केन्द्रबाट, प्रदेशबाट हरेक विकासका योजनाहरू र विकासका योजना मात्रै नभएर चाहिँ अब जस्तो महिलाको क्षेत्रमा बालबालिका, युवा, विभिन्न जात जाति सम्प्रदायका क्षेत्रमा पनि विभिन्न कामहरू चाहिँ भइरहेको छन्। हुँदै गर्दा पनि के चाहिँ हो भने जनताको विचारमा चाहिँ पनि त्यति नै पर्याप्त हुने पनि एउटा चाहिँ छ। निरन्तर योजनामै छौँ छौँ।
जस्तै तपाईँहरूले विकास निर्माणका कामहरू गरिरहेको कुराहरू गर्नुभयो, तर यो दिगो विकास भन्छ होइन, हामीले 5 वर्षमा वृत्तामोडलाई कस्तो बनाउने, जस्तै यसका लागि चाहिँ आर्थिक स्रोतहरू कसरी जुटाउने भन्ने खालका योजना बनाउनेतर्फ चाहिँ कार्यपालिकाका छलफलहरू मिटिङहरू हुन्छन् कि हुँदैनन्, त्यस विषयमा छलफल चाहिँ भएका छन् कि छैनन्, के लाग्छ?
हुन्छन्, यो अब मुलुकले नै यो सस्टेनेबल डेभलपमेन्टको त जुन विषय छ भन्ने कुरा यो त अब राष्ट्रिय दायित्व, तर सन्दर्भमा पनि कार्यपालिकामा यो पनि छलफल पञ्चवर्षीय योजना भन्ने कुरा चाहिँ यति सालमा यति चिज हामी कम्प्लिट गरे भन्ने पनि कुरा भएको छ, र त्यही अनुसार हामी त्यही रूपरेखा अनुसार पनि विकास गरेर अघि बढाइरहेको छ। कतिपय अब जुन तपाईँले भन्नुभयो नि कर्क दायरा सीमित छ, अब यहाँ चाहिँ यो आवश्यकता एकदम सीमित छ, अघि पनि भन्नुभयो बढ्दो सहरीकरण एकदम धेरै व्यापक रूपमा र आवश्यकता एकदम बढिरहेको छ, जुन पछिल्लो समय आर्थिक मन्दी हरेक कुराले गर्दा केन्द्रबाट आउने योजनाहरू पनि घटेको कारणले गर्दाखेर एउटा सीमित वयमा हामी काम गरिरहेको छौँ, त्यसले गर्दा पनि जति हुनुपर्ने त्यति हुन सकेको छैन, तर पनि जुन विकासको आङ्कडा हेर्ने हो भने राम्रो रूपमा सकिन्छ।
जस्तै वृत्तामोडमा पछिल्लो चरण चाहिँ कृषिलाई अलिक प्राथमिकता दिनुपर्ने हुन त तीव्र सहरीकरण छ, धेरै वडाहरू चाहिँ सहरीकरणतर्फ उन्मुख भइरहेको अवस्थामा यो कृषि क्षेत्रमा बजेटको व्यवस्था कस्तो गर्नुभएको छ र आधुनिक कृषि प्रणालीलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ?
हामीले चाहिँ कृषिमा साले नै 1 करोड बजेट छुट्याउने गरेका छ, र अन्य अब प्रदेश सङ्घबाट आउने बजेट यथावत नै छँदैछ, र नगरपालिकाले चाहिँ पछिल्लो समय यो किसानहरूले उत्पादन गरेको जुन हामीले पछ्याउने तालिम विगत 5 वर्ष अगाडिदेखि 7 वर्ष अगाडिसम्म हुन्छ, यो सम्म हुँदा त आइपिएम तालिमहरू मेयर विषादी तालिमहरू जुन वृत्तामोडको चाहिँ मुख्य कृषिले फोकस गरेको भनेको अहिले पछिल्लो समय यो व्यावसायिक तरकारी उत्पादन जुन चाहिँ नगरभरिका नगरवासीलाई आफ्नै उत्पादनले पुर्याउँ र व्यावसायिक रूपमा आफू पनि कृषकलाई स्थापित गरौँ भन्ने उद्देश्यले हामीले यो आफ्नै बजार सञ्चालन गरेका छौँ, जसमा चाहिँ हरेक किसानहरूले उत्पादन गरेको चाहिँ आफ्नै बिक्री केन्द्रबाट किसानको आफ्नै जुन एउटा प्लेटफर्म चाहिँ विधान नगरपालिकाले बनाइदिएको छ, जसले गर्दा बिचौलियाहरूलाई चाहिँ मास्ने काम र बिरावल नगरपालिकामा जति पनि कृषकहरू हुनुहुन्छ जसले एकल रूपमा आफैले मात्रै थोरै लगानीमा पनि थोरै कठामा पनि रोपेका सब्जीहरू जस्तो एउटै लौका फर्सी पनि चाहिँ हाम्रो त्यो बिक्री केन्द्रमा सङ्कलन केन्द्रमा मार्फत बिक्री हुने वातावरण चाहिँ बिरावल नगरपालिकाले बनाएको छ।
जस्तै बारीको होइन बारीकै खाऊ भन्ने खालको तपाईँहरूको नारा थियो होइन, तर अहिले तपाईँहरूको त्यो बिक्री केन्द्रमा हामी पनि गएका थियौँ, तर त्यहाँ चाहिँ अहिले पनि हाम्रो उत्पादनले भ्याइरहेको छैन, हामीले चाहिँ पारीका सागसब्जी पनि स्टलमा राखेर बेचेको देखेका छौँ, जस्तै प्याज लसुनदेखि लिएर विभिन्न मसलाजन्य कुराहरू होइन अन्य सागसब्जीहरू पनि आफ्नो उत्पादनले भ्याइरहेको छैन। अब यो चाहिँ यो वर्षाको टाइममा अथवा बर्खाको समयमा उत्पादन कम भएर हो या यो सबै आइटम नराख्दा चल्दैन भन्ने मानसिकता हो?
यसो हजुरले भन्नुभएको दुई चाहिँ कुरा, एउटा चाहिँ हामीले प्याज लसुन चाहिँ नराख्ने कि भन्ने कुरा पनि भएको थियो, लसुन त लगभग यतैबाट पनि हुन्छ, यो वर्षलाई हामीले प्याज खेतीको एउटा कार्यक्रम नै ल्याएको छौँ, अब धेरै सब्जी पसल नै खोलिसकेपछि स्टलमा सबै कुरा नराख्दा पनि गाह्रो हुने भएकोले हामीले पहिले चाहिँ प्याज राखेर भारतबाट आयातित भनेरै राखेका थियौँ, पछिल्लो समय अब किसानहरू उपभोक्ताहरू आउनुहुन्छ अनि हाम्रो त्यही सामग्री देखेपछि चाहिँ प्याज छुट्दाखेर चाहिँ नलिने अवस्था अर्को पसलतिर जाने, अनि हो त्यो एउटा ब्यालेन्स गर्नलाई पनि त्यो चाहिँ भनिओरी राखेको छ, र अर्को चाहिँ पछिल्लो समयको अस्ति भर्खरैको वर्षाले निकै उत्पादन भएको थियो हाम्रो किसानहरूसँग धेरै गर्नुभएको थियो, तर त्यो पानीले गर्दा अनि हामीलाई नाश भयो, जस्तो इस्कुस सागहरू चाहिँ हामीले पारीको होइन बारीकै खाउँ भन्ने नारालाई जोड्दै पनि के छ भने अब यो साग इस्कुसहरू चाहिँ पहाडैबाट आयातित भएकोले गर्दा त्यसलाई चाहिँ केही समय राखौँ र हिउँदा लागिसकेपछि जति पनि कृषक हुनुहुन्छ हामीसँग वृत्तामोडमा उहाँहरूले नै उत्पादन गरेको लगभग हामीलाई पर्याप्त हुने अवस्था चाहिँ छ, किनभने यो तालिम हामीले र किसानहरू साले नै 40 किसान लगाएर उत्पादन गरेको र अझै पनि उत्पादनकै क्रममा हुनुभएकोले गर्दाखेर जब हिउँदा लाग्छ हो त्यो बेलामा चाहिँ अझ पर्याप्त हुन्छ, यो बर्खाको समयमा चाहिँ अलिकति समस्या देखिरहेको छ।
जस्तै यो कृषिलाई चाहिँ व्यावसायिक बनाउने होइन, कृषि क्षेत्र त व्यावसायिक बनेको छैन, अहिले पनि आत्मनिर्भर मात्रै किसानहरूले आफूले खेती गर्ने, आफै बाँच्न उत्पादन गरेर आफैले आफ्नै परिवार चलाउन मात्रै खेती गरिरहेछ। अहिले चाहिँ यो विशेष तरकारी खेतीको विस्तारमा तपाईँहरू लाग्नु भएको छ, यो सिँचाइलाई अलिकति जोड दिने हो भने हिउँदे बालीलाई पनि किसानहरूले चाहिँ पर्याप्त रूपमा काम गर्न सक्नुहुन्थ्यो भन्ने अपेक्षा गर्न सकिन्छ। यो सिँचाइको व्यवस्था चाहिँ कस्तो भएको छ नगरमा यो तपाईँहरू जनप्रतिनिधि आइसकेपछिको अवस्थामा?
हजुर, हाम्रो पूर्व ध्रुव मेयर हुँदैदेखि, ध्रुव परसेवाकोटी हुँदैदेखि यो सिँचाइको र मेरो पूर्व कार्यकालदेखि नै यो सिँचाइ मोटर बोरिङको स्थापना छ र तत्कालीन मेयर बबिता महतरा जब आइसक्नु भयो, आइसकिसकेपछि उहाँको चाहिँ दुईवटा एउटा पहिलो चाहिँ उहाँले आफूले शपथ ग्रहण गरेकै दिन चाहिँ जुन हुन्छ नि सिँचाइलाई चाहिँ हामी लिएर जान्छौँ हाम्रो वृत्तामोड नगरपालिकामा, ग्रामीण क्षेत्र पनि छ है बजारी एरिया मात्रै नभएर भन्ने उद्देश्यका साथ त्यहीँदेखि एउटा मोटर बोरिङको पनि छ। लगभग अहिलेसम्म आइसक्दा हामीले 700-800 हाराहारीमा मोटर बोरिङ वितरण गरिसकेका छ र यो साल पनि हामीसँग पर्याप्त मोटर बोरिङको कार्यक्रम छ
र हामीसँग। अब अलिकति प्रसङ्ग बदलौँ, तपाईँ एकजना युवा महिला पनि हुनुहुन्छ, विशेष गरेर दलित क्षेत्रको कुराहरू गरौँ, अहिले सहरीकरणका कुराहरू आउँछन् होइन, आधुनिक युगका कुराहरू आउँछन्, तर पनि अहिले पनि हाम्रो समाजमा यी चलनहरू, छुवाछुतका कुराहरू होइन, अलिकति सामाजिक विभेदका कुराहरू अहिले पनि पर्याप्त सुन्न पाइन्छ। यसमा चाहिँ तपाईँ आफै एकजना युवा, तपाईँको आवाजलाई चाहिँ त्यहाँ सुनवाई भएको अवस्था छ छैन, तपाईँहरू आवाज उठाउन सक्नु भएको छ कि छैन, जस्तै कार्यक्रमहरू बन्दाखेरि यस क्षेत्रमा कस्ता कस्ता कार्यक्रमहरू बनाउन सफल हुनु भएको छ, के छ अवस्था?
अहिलेसम्म छ हामीले आवाज उठाएको र अझै धेरै, अब पहिलो कुरा त म जनप्रतिनिधि हुँ, सबैका लागि हो, म आफ्नो जातीय समुदायमा अलिकति माथि नै उठ्नुपर्छ पहिलो बुझाइ थियो। दोस्रो चाहिँ अब जनप्रति नै भइरहँदा पनि फेरि पनि म त्यही कोटाबाटै आएकै मान्छे भएकोले मैले आफ्नो समुदाय पनि ठ्याक्कै छोड्नु पनि भएको छैन, त्यो दुइटा कुरालाई, त्यसमा नि महिला पनि, त्यो सबै कुरालाई ब्यालेन्स गर्ने कुरामा अहिलेसम्म छ हामीले दलितका सेक्टरमा पनि कार्यपालिकामा बजेट कम्ती भइरहँदाखेर हामीलाई पनि यति बजेट चाहिन्छ है, यो चाहिँ महिलालाई अथवा हाम्रो सामाजिक विकासतर्फ पनि यति राख्नुपर्छ, किनभने समिति भन्दा पनि एउटा समुदाय ठुलो हो भन्ने कुराले पनि हामीले कुरा उठाउँदाखेर कुरा सुनवाई पनि भएको छ र त्यो बजेट राख्न सफल पनि भएको छौँ होइन। हामी त्यहाँ 2-4 मात्रै दलित समुदायको प्रतिनिधित्व पनि छ कार्यपालिकामा, त वडाबाट त अब हामी 10 छौँ तर कार्यपालिकामा हामी 3 साथीहरू मात्रै छौँ र त्यो सुनवाई भएको छ र कार्यक्रमको हकमा जस्तो अब ड्राइभिङ कार्यक्रमहरू, लोकसेवा, बारिष्ठा होइन लगायतका महिलाको क्षेत्रमा पनि महिलाहरूलाई सक्षम हुने कतिपय चाहिँ हामीले समूहकै मागमा आधारित पनि उहाँहरूलाई पूर्व उहाँहरूसँग समन्वय गरेर, किनभने हामीले राखिदिएको तालिमभन्दा पनि उहाँहरू आफैले स्वयं कुन सेक्टरमा कुन कार्यक्रम उपलब्धिमूलक हुन्छ त त्यो समुदायले बुझ्छ नि त, उहाँहरूलाई अझ खाँचो हुन्छ, अनि त्यही अनुसारले पूर्व समन्वय गरेर उहाँहरूसँग त्यही अनुसारको कुराकानी पश्चात चाहिँ हामीले कार्यक्रम गर्ने पनि एउटा ट्रेन्ड बसाएको छ पछिल्लो समय।
अब यो विशेष त ठुलो लगानी गरेको शिक्षा र स्वास्थ्य क्षेत्रमा चाहिँ आर्थिक हिसाबले तपाईँले हेरिरहँदाखेरि तपाईँ संयोजक भएकोले पनि यसको विकास चाहिँ कस्तो भएको छ?
हाम्रो जस्तो स्वास्थ्य क्षेत्रमा पनि पहिलेको भन्दा धेरै विकास भएको छ, किनभने हामीसँग अहिले वार्डमा प्रत्येक वार्डमा स्वास्थ्य सहरी आधारभूत केन्द्र हामीले स्थापना गराएको छ, जुन चाहिँ प्रत्येक वडामा छ, पहिले तीन चारवटा वार्डलाई एउटाले कभरेज गर्थ्यो भने अहिले प्रत्येक वार्डमा जस्तो 10 नम्बरमा त ठुलो भूगोल भएकोले दुइटै छ होइन. अनि पछिल्लो समय चाहिँ हामीले आफ्नै नगर अस्पताल जुन सञ्चालन गर्न सकेको छौँ म आफै त्यहाँको सञ्चालक व्यवस्थापन समितिभित्र पनि रहेको छु र जुन त्यो स्थापना गरेर अहिले दिनमा पेसेन्ट फ्लो नै लगभग 400-500 हुन्छ जुन इमर्जेन्सी नचल्दाकै हकमा पनि त्यो छ भनिसकेपछि
नगर अस्पतालको कुरा गर्दै हुनुहुन्छ तपाईँले.
हजुर हजुर नगर अस्पताल जुन चाहिँ एउटा राम्रो रूपमा चाहिँ जनतालाई सहज अन्त जानु परेन आफ्नै नगरपालिकाभित्र उहाँहरूले सेवा सुविधा पाउनु भएको छ र त्यसलाई अझै थप गरेर लग्ने कुरा त छँदैछ त्यसमा अझै विकास गर्नुपर्ने छ तर यो अनि हाम्रो एउटा उपलब्धिमूलक नै मानिन्छ स्वास्थ्य क्षेत्रको जुन चाहिँ नगर अस्पताल स्थापना भएको छ गरिएको छ.
जस्तै अघिल्लो आर्थिक वर्षमा तपाईँहरूले करिब करिब 10 वार्डले 200 भनेपछि 2,250 घर परिवारको स्वास्थ्य बिमा पनि गराउनु भएको थियो होइन. यसको कस्तो उपलब्धि फिडब्याक के पाउनु भएको छ?
हामीले अब यो आर्थिक सहयोगका कुराहरू धेरै आउँछ जस्तो अब कतिपय चाहिँ यसो नगद दिएर पनि चाहिँ उहाँहरूलाई सहयोग गर्नुपर्ने स्थिति पनि हुन्छ तर कतिपय ठाउँमा सामान्य जनताहरूको पनि बिमा हुँदैन उहाँहरू बिरामी हुनुहुन्छ इनकेस आर्थिक सहयोग माग्न आउने बिरामी के केसमा हो अनि त्यो हिसाबले चाहिँ बिमा गरिदियो भने उहाँहरूको घर परिवारलाई सहज हुन्छ एउटा व्यक्तिलाई मात्रै नभएर भन्ने हिसाबले हामीले बिमा गरियो र धेरै चाहिँ त्यही बिमाबाट पनि अब हाम्रो सेवाग्राहीहरू नगर अस्पतालसँग जोडिने र आफ्नो नियमित उपचार जस्तो टाढा जानु परेन औषधिहरू लिन सामान्य चेकअपहरूको लागि हामीले विशेषज्ञ डक्टरहरू राखेको छौँ म त्यही बिमाबाट पनि धेरै लाभान्वित भएर त्यही हस्पिटलमा जोडिनु पनि भएको छ.
अब यो तपाईँले स्वास्थ्य प्राथमिक स्वास्थ्य केन्द्र के भन्नुभयो तपाईँले वडा वडामा छन् त्यहाँ बिरामीहरू जान्छन् अहिले कि त्यो खोल्नका लागि खोलिएको मात्रै जस्तै त्यहाँ पर्याप्त औषधि पनि हुँदैन अब त्यहाँनिर चाहिँ डक्टरहरूको पनि छैन एकजना स्वास्थ्य कर्मीलाई राखिएको हुन्छ उहाँहरू दिनभरि बसिरहेको देख्न सकिन्छ कतिपय ठाउँमा कोही बिरामीहरू पनि आउँदैन त्यहाँ ती स्वास्थ्य केन्द्रहरूलाई चाहिँ कमसेकम एकजना नर्ससम्मको मान्छे राख्न सके यसो प्रेसर सुगर त नापिन्थ्यो होला नि कमसेकम.
होइन यसो छ प्रेसर सुगरै चेक हुन्छ होइन त्यहाँ त जस्तो अब सामान्य प्राथमिक उपचार भनौँ न त्यहाँ चाहिँ आधारभूत सहरी स्वास्थ्य केन्द्र हो त्यो जसमा चाहिँ आधारभूत केन्द्र हामीसँग हेल्पपोस्ट पनि छ दुई तिनवटा जस्तो त्यहाँ चाहिँ के छ भने 3-4 स्टाफ चाहिँ हुनुहुन्छ होइन पर्याप्त जस्तो अब नगर अस्पतालमै हुनुहुन्छ हामीले नगर अस्पताल खोलिसकेपछि अब यहाँ र त्यहाँ अलिकति गाह्रो भएकोले पछिल्लो समयको अवधारणा त्यो पनि एउटा सानो सानै हस्पिटलकै अवधारणा छ नेपाल सरकारको अवधारणा हेर्ने हो भने चाहिँ त्यो आधारभूत स्वास्थ्य केन्द्रको पनि तर अब जनशक्तिकै अभावमा अहिले पछिल्लो समय चाहिँ सामान्य औषधिहरू स्लाइनहरू र त्यहाँ चाहिँ अब ब्यान्डेजहरू सामान्य यसो कुराहरू हुन्छ र त्यहाँ नसकेको कुरा चाहिँ साथीहरूले त्यही नगर अस्पताललाई रिफर गर्ने अथवा उता पठाउने काम भइरहेको छ.
अब सङ्गीताजी अन्त्यमा जस्तै तपाईँ आर्थिक विकास समितिको संयोजक हुनुहुन्छ होइन यो आर्थिक विकास गर्नका लागि चाहिँ के गर्नुपर्ने रहेछ के बुझ्नु भएको छ संयोजकको हिसाबले अथवा अहिले सुशासनको आर्थिक सुशासनको पाटो पनि एकदम जटिल बनेर गएको छ होइन यो आरोप मात्रै लाग्ने हो कि या आर्थिक विचलन गरेर त्यसको आरोप आउने गरेको छ यो आर्थिक विकास समितिले के गर्छ तपाईँहरूले कसरी काम गर्दै हुनुहुन्छ र आर्थिक सुशासनका निम्ति चाहिँ तपाईँहरूको भूमिका कस्तो रहन्छ?
यसो पहिलो त आर्थिक विकास समिति भनेको चाहिँ यो अर्थमा नजोडिकन यो चाहिँ कृषि पशु र मेडेपाचेसको एउटा विषय यो शाखाहरू तिनवटा शाखा हटाएर यो आर्थिक विकास समिति हुन्छ यसले चाहिँ टोटली सबै अर्थको यतापट्टि पालिकाको सबै अर्थ चाहिँ हेर्ने अलि गर्दैन यसले चाहिँ आफ्नो कृषि पशुको शाखा हेरेर त्यो समितिमा जोडिन्छ यो र समग्र अब म आफै कार्यपालिका सदस्य भएकोले आर्थिक सुशासनको कुरामा त अब अहिलेसम्म कहीँ पनि त्यस्तो कुरामा जोडिएको वेदान नगरपालिका जस्तो मलाई लाग्दैन र हामी आफैले पनि त्यो कुरामा चाहिँ गलत खालको नियत राखेर गलत टिप्पणी गलत कुराहरू अभिव्यक्तिहरू कहीँ पनि अहिलेसम्म प्रस्तुत गरेको पनि छैन पछिल्लो समय अब सुशासनको कुरामा पालिकाले हरेक नीतिहरू हरेक कुराहरू सुशासनका क्षेत्रमा होइन कर्मचारीलाई समयमा आउने ड्रेसका कुरा हरेक कुराहरू पनि आर्थिक यो के भन्छ सामाजिक यो प्रशासनिक सुशासन छ एउटा र आर्थिक सुशासनको कुरामा पनि के चाहिँ छ भने नो करप्सन होइन भ्रष्टाचार गर्नु हुँदैन र हुनु हुँदैन भन्ने एउटा हाम्रो पालिकाको मान्यता छ र के यसका धेरै इन्डिकेटरहरू पनि छ त्यही टेकेरै हामीले काम गरिरहेछौँ र वितरण नगरपालिकाले अहिलेसम्म जहाँसम्म मलाई लाग्छ आर्थिक सुशासनको बाटोमा चाहिँ त्यति जोडिएर आएको काहीँ पनि छ जस्तो मलाई लाग्छ।
ठिक छ, त्यो त्यो आउनु पनि हुँदैन
पनि नपरोस्।
जस्तै अब तपाईँको संयोजकै हिसाबले पनि अन्त्यमा भनिदिनुहोस् आगामी दिनमा के कस्ता योजना बनाउनु भएको छ तपाईँको क्षेत्रबाट।
आगामी दिनमा हामीले चाहिँ विशेषतः अब मैले म आर्थिक समिति संयोजक भएकोले आर्थिक विषयकै कुरा गरेँ। हामीले आगामी दिनमा आफ्नै जस्तो सामान्य कुराहरूले पनि कृषकलाई जस्तो बिउ वितरण होइन सामान्य हाते औजारहरू उहाँहरूलाई चाहिने जस्तो मकै छोड्याउने च्याप कटरहरू यस्तोले पनि उहाँहरूको समयको बचत हुने र उहाँहरूलाई प्रविधिसँग बिस्तारो बिस्तारो जोड्ने कुरा जसले गर्दा राहत हुने कृषकलाई र कृषि क्षेत्रमा अलिकति पशु क्षेत्रमा जस्तो हामीसँग चाहिँ महिलाहरूलाई आय आर्जनको लागि जस्तो मेयर बाख्रा पकेट कार्यक्रम बङ्गुर पाठा कार्यक्रम जसले गर्दा चाहिँ हामीसँग बिरता वडा 8 एक करोडसम्मको लगानी गरेर आफैले त्यो लगानी राखेर बस्नु भएको महिलाहरू हुनुहुन्छ कि जबकि एउटा वार्डमा विकास बजेट 1 करोड जान्छ तर त्यो एउटा वाडाभित्रको एउटा समूहको महिलाहरूसँग 1 करोड बराबरको फन्ड जुन जुटाउनु भएको छ यो त एकदम राम्रो कुरा हो। र यस्तै कार्यक्रमहरूमा चाहिँ जोड दिने र ल्याबहरूमा सामान्य जस्तो किराहरूलाई टेस्ट गर्ने होइन बिउ वितरण बिग्रिन्छ सामग्री मात्रै दिएर हुँदैन त्यो चेक गर्नलाई चाहिँ अन्तर्ठाउँ जाने माटो परीक्षण बाली परीक्षण होइन बाली क्लिनिकहरूको चाहिँ कार्यक्रमहरू जुन देख्न सामान्य लागे पनि प्रत्यक्ष किसानसँगै जोडेर उहाँहरूलाई राहत हुनेहरूको कार्यक्रमहरू चाहिँ यो वर्षको आगामी कार्यक्रमहरूमा छ र उहाँहरूले माग गरेका अनुसारका तालिमहरू चाहिँ हामीले जोडिदिएर लगेको छौँ।
हस्, अत्यन्त व्यस्तताको बावजुद समय प्रदान गर्नुभयो र नगरका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइदिनु भयो, समय उपलब्ध गराइदिनु भएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
हस्, हजुरलाई पनि विशेष धन्यवाद, मलाई कुरा राख्ने अवसर दिनुभयो, हजुरलाई विशेष धन्यवाद।
हस्, उहाँ हुनुहुन्थ्यो बिरतामोड नगरपालिका कार्यपालिका सदस्य संगीता शिवा, उहाँ आर्थिक विकास समितिको संयोजक पनि हुनुहुन्थ्यो। वास्तवमा उहाँले उठान गर्नुभएका कुराहरू सानो पुँजीबाट चाहिँ सही प्रयोग गर्न सकियो भने किसानहरूको अथवा व्यवसायहरूको पनि जीवन स्तर उकास्न सकिन्छ भन्ने लक्ष्यका साथ बिरतामोड नगरपालिकाले आर्थिक गतिविधिलाई आगामी दिनमा ध्यान दिने नै छ भन्ने उहाँको उद्देश्य थियो। हवस् त, आजलाई बिरतामोड खबर यति नै, हामी अर्को अङ्कमा फरक व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।